नमस्कार, उज्यालो 90 नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेशनहरूबाट एकैसाथ प्रसारण भइरहेको कार्यक्रम श्रुति सम्वेकमा प्राविधिक साथी दिनेश निरौलासँगै म अच्युत घिमिरे बुलबुलको स्वागत छ। श्रुति सम्वेकको शुक्रबारको श्रृङ्खलामा हामी विगत छ श्रृङ्खलादेखि सुबिन भट्टराईको उपन्यास समरलभको वाचन सुन्दै आइरहेका छौं। आज यसको छैठौं श्रृङ्खला सुन्छौं। पाँचौं श्रृङ्खलासम्म आइपुग्दा अतीत र साया छुट्टिएका छन्। साया विदेशतर्फ लागेकी छन् भने अतीत धनगढ़ीतर्फ लागेको छ। अब के हुन्छ सुनौ समरलभको छैठौं श्रृङ्खला पृष्ठ 121बाट। भोलिपल्ट 8 बजेतिर ल्यापटप खोल्ने साइट जुर्यो। उसको रिप्लाई आएको रहेछ। लेखिएको थियो, त्यहाँको र यहाँको समयमा 5 घन्टा फरक छ। म अनलाइन हुँदा तिमी सुतिसकेका हुन्छौ, तैपनि चिन्ता नगर, विकेन्डमा भेट हुन्छ। शुक्रबार शनिबार र आइतबार म दिनैभरि फ्री हुन्छु होला। तिम्रो अफिसको बारेमा बताउन बरु। यहाँ आएपछि मैले सबभन्दा धेरै तिमीलाई नै मिस गरिरहेको छु अतीत। लभ यु अलट। त्यसपछि अर्को प्याराग्राफमा किसको स्माइली थियो। मैले पनि अफिस र त्यहाँको परिवेशबारे सम्पूर्ण वृत्तान्त लेखेर पठाएँ र अन्तिममा उसकै स्माइली कपी पेस्ट हान्दे। शुक्रबार राति साया अनलाइन आउने प्रतीक्षामा बसिरहेको थिएँ। ऊ पनि अनलाइन आइछे। लेखी अतीत। उसले मेरो नाउँ मात्र लेखेकी थिए। मलाई एकदम आत्मीय फिल भयो। मैले पनि उसैको नाउँ टाइप गरेँ। म तिमीलाई हेर्न चाहन्छु अतीत। स्काइप छैन। नेट यति स्लो थियो कि वेबसाइटहरूको पुरा पेज खुलुन्जेल लङ टोयलेट गएर आउनु भ्याइन्थ्यो। यस्तोमा स्काइप डाउनलोड कहाँबाट होस्? भोलि सायद मोबाइल लिन्छु होला। उसले लेखी पहिलो कल तिमीलाई गर्छु। म कुर्छु। म एक्लै छु अतीत। दुई चारवटा विषयमा कुरा हुन साथ ऊ यो कुरा दोहोऱ्याउँथे। टाढै भए पनि म छु यहाँ। उसलाई सान्त्वना त दिनु थियो। तर तिम्रो साथमा त छुइन नि। उसले लेखी हाम्रो शरीर त सँगै छैन। मैले भने हेर त छिनछिनमा हामी सम्झिरहन्छौँ, मिस गर्छौँ। यो कम कुरा हो र सोच त कति प्रेम गर्छौँ हामी आपसमा। सबैमा यस्तो प्रेम कहाँ हुन्छ र? धेरै बेर यस्ता भावुक कुरा गर्न मन लागेन। विषयान्तर गरे। भने तिम्रो कलेजबारे केही बताउन साया। रमाइलो छ कलेज अतीत। तिमी सँगै भएको भए अझ कति रमाइलो हुन्थ्यो। अनि साथी बनायो त कोही? छ एकजना माराला भन्ने। झट्ट मेरो दिमागमा एउटा कुरा फुर्यो। लेखी पठाएँ केही नयाँ फोटो खिचेकी छौ भने अपलोड गर न डियर। हुन्छ, उताबाट रिप्लाई आयो। अस्ति एक दिन बाहिर फेरि निस्केका थियौँ, त्यहाँ खिचेको फोटो राख्छु। तर खासमा भन्ने हो भने मुड नभएर हो। सधैँ मुड अफ गरेर काम चल्छ त। मैले लेखेँ म तिम्रो मुड अन भएको हेर्न चाहन्छु साया। मुडन गराउने चिज नेपालमै छुट्याएर आएँ नि त। उसले लेखी म फिस्सा हाँसे। उसित च्याट गर्दै म उसको प्रोफाइलमा गएर उसका एक एक पुराना फोटोहरू हेरिरहेको थिएँ। साँच्ची झन्डै रोएको कुरा हुँदै गर्दा मैले यो कुरा पनि उसलाई बताएँ। उसले पनि लेखी म पनि यहाँ तिम्रै फोटो त हेरिरहेकी छु नि। कस्तो कोइन्सिडेन्स। सुत्दैनौ तिमी नि? उल्टे प्रति प्रश्न गरे। यहाँ त भर्खर 8 बज्यो। उसले लेखी तिम्रो टाइम हेर त 1 बजिसक्यो। जान्छु है त। ओके डियर बाई सी यु। भोलिपल्ट उसको फोन आएन। पर्सिपल्ट म आफ्नै क्याबिनमा शुक्लफाटा आरक्ष केन्द्रको एउटा रिपोर्ट रिभ्यू गर्दै थिएँ। नयाँ नम्बरबाट फोन आयो। सायाको नम्बर रहेछ। मैले हिजो किन फोन नगरेकी भनेर सोधेँ। उसले भनी सिमलिना साथ पहिलो कल तिमीलाई गर्दैछु। अहिले कस्तो छ डिप्रेसन? मैले सोधिहालेँ। यसरी सिधै सोध्नु हुँदैन थियो सायद। तिमीलाई हेर्न मन छ अतीत? उसले मेरो कुराको सिधा जवाफ नदिएर भने स्काइप राख्दैनौ? राख्छु भने अनि सोचेँ कहाँबाट राख्ने, नेट त्यही हो। कहिले? उसले सोधी के उत्तर दिउँ? म आफैलाई थाहा छैन म कुन मितिमा स्काइप डाउनलोड गर्न समर्थ हुनेछु। मलाई उसलाई हेर्न मन थिएन र अनि उसलाई बोल्ने पालो दिनुभन्दा अगाडि आफै बोलेँ। अब फोन राख साया, तिम्रो धेरै खर्च हुन्छ। ऊ रुन पो लागि, मलाई नित्रुकै पारिदिए। सरी भने, केही सम्झाइ बुझाइ गरेँ। ऊ सम्झिन अनि एकैचोटि अन्तिममा अहिले राख्छु पछि गर्छु भने। <स्थाँगा। स्थाँगा। 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 उसले फोन राखेपछि मेरो मन हुनसम्म विचलित भयो। एकपल्ट कल ब्याक गरे तर फोन उठेन। मन अमिलो भयो। उसको फोन आउनुभन्दा अगाडि पढिरहेको रिपोर्टलाई ड्रयरमा थन्काइदिएँ। अफिस छुट्ने समय भइसकेको थियो। बाटामा हिँड्दा हिँड्दै एउटा साइबर देखेँ। पसेरेलाई स्काइपको सिडी वा डिभिडी केही छ कि भनेर सोधेँ। रहेनछ, तर कम्प्युटरमा भएको ब्याकअप स्काइप प्रोग्राम कपी गरेर मेरो पेन ड्राइभमा हालिदिन तयार भयो। कोठामा पुग्ने बित्तिकै सबभन्दा पहिला त्यही स्काइप इन्स्टल गरेर एउटा आइडी बनाएँ र आफूले स्काइप इन्स्टल गरेँ भनेर मेसेजै लेखेँ र सरी शब्द पाँचचोटि लेखेर इमेल पठाएँ। त्यसको रिप्लाई अर्को दिन आयो। हाउसकिपिङको काम पाएकोले विकेन्डमा पनि उपलब्ध हुन नसक्ने कुरा उसले लेखेकी थिए। तैपनि म प्रयास गर्छु भनेर लेखेकी थिएँ अन्तिममा। बुधबार राति 11 बजेतिर उसले फोन गरी म भर्खर निदाउन आँटेको थिएँ। स्काइपमा आऊ न, उसले रुन्चे स्वरमा भने। के किन पऱ्यो भन्ठान्दै हत्तपत्त ल्यापटप खोले। स्काइपमा ऊ देखा परी। पहेँलो फुल बाउली टी सर्टमा थिए। एकपल्ट मुसुक्क हाँसे। यता म पनि उसको हाँसोको रिप्लाई हाँसोले नै दिइरहेको थिएँ। सरी है सुतिसक्या भए, उसले भने। अनि एकपल्ट कान्छमा थिए। अस्तिको कुरा लिएर ऊ रिसाएकी रहेनछ भनेर म ढुक्क भएँ अनि भने सुतिहाले थिइनँ। ल्यापटप घुमाएर उसले मलाई आफ्नो कोठा जम्मै देखाए। मैले पनि उसलाई देखाएँ मेरो खाली कोठा, जहाँ एउटा खाट र बेतको सानो ऱ्याक बाहेक केही पनि थिएन। अनि केही बेरमा उसले भने तिमी नर्वे आउन अतीत। म एकपल्ट हाँसेँ। ऊ झिस्किरहेकी थिए, मलाई थाहा छ। म पनि झिस्किदिएँ। बरु तिमी आऊ न यता साया। तर ऊ म जस्तै हाँसिन भनी भर्खर त स्टार्ट भएको छ यहाँ। त्यसपछि मैले विषयान्तर गरेँ। उसले फेसबुकमा केही फोटो अपलोड गरेको बताए। मैले एकछिन आई भन्दै तत्कालै फेसबुक खोले वरी उसको प्रोफाइलमा गएर उसका फोटाहरू हेरेँ। एउटी अप्सिनीसँग र अर्की मङ्गोल टाइपकी केटीसँग तीनवटा फोटा सेयर गरेकी रहेछ। त्यो मङ्गोल केटीको मैले उसलाई सोधेँ। अप्सिनीबारे उसले बताइसकेकी थिए। माराला भन्थे उसको नाउँ। त्यो मङ्गोल केटी कम्बोडियन रहेछ। केली नाउँ कि। एकपल्ट नाउँ सुनेर हाँसेँ। म हाँसेको देखेर ऊ पनि हाँसेँ। हाम्रो नाउँ सुनेर पनि त हाँस्ला नि उनीहरू, मैले सायालाई भने। किन नहाँस्नु, उसले भने। एक दिन उनीहरूलाई तिम्रो बारे सुनाएकी थिएँ। अनि के, मलाई सोध्न कर लाग्यो। अनि के नि, उसले भने, तिमी मारालाको नाउँ सुनेर किन हाँस्यौ? त्यही कारणले उनीहरू पनि तिम्रो नाउँ सुनेर हाँसेका थिए अनि अर्थ पनि सोध्दै थिए। के भन्यो त घोस्ट? ऊ हाँसी। धेरै दिन भएको थियो ऊ यसरी हाँसेको देख्न नपाएको। ऊ केही दिन अगाडिको स्थितिभन्दा अलिक भिन्न भएकी हुँदियो। एक घन्टा जति कुरा भएपछि उसले मलाई सुत्ने आदेश दिए। उसको आदेशको पालना गरेर म सुतेँ। अर्को दिन फेरि स्काइपमा भेट भयो। उसले एकछिन है भनेर एउटा चुरोट सल्काएर देखाए। मैले पिउन काम गरेको चुरोट उसले ज्यादा गरेको उसैको अभिव्यक्तिबाट थाहा पाइयो। तर पनि केही भनिनँ। आखिर उसलाई चुरोट खान सिकाउने गुरुमै थिएँ। यो तिमीलाई भन्दै एउटा चुरोट दिन खोजे जस्तो गरी उसले। म जबरजस्ती हाँसेँ। ऊ बरु अलिक मजाले हाँसिरहेकी थिए। यसरी स्काइप र फेसबुकमा कुरा गर्न थालेको महिना दिन भइसकेको थियो। सधैँ जसो फेसबुक खोलेर सायाकै प्रोफाइलमा झुम्बिएर रमाइरहन्थेँ म। त्यस्तै एक दिन ऊ अनलाइन आई। सधैँ चाहिँ पहिला मेरो नाउँले बोलाई, त्यसपछि एकैचोटि भनी अतीत हामी बिहा गरौँ। मैले त्यो कुरालाई खासै सिरियसली लिइनँ, अरू नै विषयमा कुरा गर्न लागेँ। अर्को दिन पनि उसले बिहा गरौँ भने। यसरी जहिले भेट हुँदा पनि उसले बिहाको प्रसङ्ग उक्काउन थाले। एक दिन उही प्रसङ्ग उक्काउन साथ मैले भने, सम्भव भए त हुन्थ्यो नि साया। उसले भने, म आउँ त त्यहाँ। एक दिन त म अभाग भएँ। मिल्छ र सोधेँ, मिलाउनुपर्छ, प्रयास गर न त साया। हुन्छ भनेर ऊ मसँग छुट्टिए। एक दिन बेलुका म अफिसबाट कोठातर्फ जाँदै थिएँ। चौरानेर पुगिसकेपछि सायाले फोन गरे। एउटा खुसीको खबर, सुरुमै हाई हेलो केही नभनी उसले यो भने, के 10 दिनको छुट्टी अप्रुभ भयो? हो र, मलाई पत्याउन गाह्रो भइरहेको थियो किनकि मैले उसको बिहा गर्ने प्रस्तावलाई 3 जेलसम्म ठट्टाकै रूपमा लिइरहेको थिएँ। म सबै कुरा मिलाएर आउने डेट भन्छु, उसले भनेर फोन काटी। ऊ आउँदै थिए। योभन्दा खुसी मेरो लागि अर्थ के हुन्थ्यो? तर बिहा त्यो कसरी गर्ने, के गर्ने, कहाँ गर्ने, अह दिमागमा केही पनि सुझेन। अन्तिममा उसैसँग छलफल गरेर यी सब कुराको टुङ्गो लगाउने विचार गरे। भोलिपल्टै राति 9 बजे उसले फोन गरेर स्काइपमा आउन भने। महिनावारी पैसा तिर्ने गरी खाना खाने होटलमा म खाना खाँदै थिएँ। उसलाई 10 मिनट कुर्न भनेर हतार हतार कोठामा पुगेर ल्यापटप खोले। शुक्रबारको टिकट भयो। मैले स्काइप खोल्ने बित्तिकै उसले भने, म लेखाजोखा गर्न लागेँ, त्यो दिन बुधबार थियो। ऊ भन्दै गई, शनिबार बिहान 7 बजे दिल्ली आइपुग्छु, तिमी लिन आउनु। अनि बिहा कसरी गर्ने? मैले सोधेँ, जसरी अरू गर्छन्। अनि बाआमालाई थाहा दियौ त? मैले सोधेँ। बाआमा मान्दैनन्, उसले भने, पहिले कुरा भइसक्यो हो, त्यसैले त दिल्लीबाट आउँदैछु, नभए काठमाडौँबाटै आउने थिइनँ र। कतै ब्रेक नलगाइकन सुई सुई विद्यार्थीले घोकेको उत्तर दिए चाहिँ भने, अनि तयारी धेरै बाँकी भएको बताउँदै बिदा माग्न लागे। म पनि ल्यापटप बन्द गरेर सुत्ने उपक्रम गर्न लागेँ। मरि गए निद्रा लागेन, सायासित बिहा गर्दैछु भन्ने पत्याउन गाह्रो भइरहेको थियो मलाई। भन्थे दिल्ली दूर नहीं, तर दिल्ली यात्रा मेरा लागि लामो मात्र भएन, कष्टकर पनि उत्तिकै भयो। लाग्यो दिल्ली भन्दा दूर ठाउँहरू कुनै छैन। टनकपुरबाट अलि अगाडि बनवासा भन्ने ठाउँमा दिल्ली जाने बस लाग्थ्यो। महेन्द्रनगरबाट टाँगामा चढेर त्यहाँ गएँ। दिल्ली जाने नाइट गाडी 1.5 घन्टापछि छोड्दै रहेछ। एउटा लामो गाडी नजिकै तेर्सिरहेको थियो। अगाडिपट्टि सिसाको भागमा गएर हेरेँ, दिल्ली जाने त्यही बस रहेछ। भित्र पसेँ, साँझ झमक्क भइसकेको थियो। वरपर बत्ती बल्न थालिसकेका थिए, पानी पर्न सुरु भइसकेको थियो। बनवासामा चहलपहल पनि महेन्द्रनगरको भन्दा बढ्ती थियो। जति नै पानी परिरहेको भए पनि आवागमन बाक्लै लाग्थ्यो। नेपाली नै ज्यादा थिए, पैसा कमाउन जाने वा कमाएर आएका नेपाली हुँदा हुन्। नेपाली जस्तो अनुहार देख्न साथ मलाई माया लाग्थ्यो। हरेक नेपाली मेरो आफ्नै दाजु वा भाइ हो जस्तै लाग्थ्यो। अनि नेपाली महिला देख्दा दिदीबहिनी जस्तै, कुनै तरुणी नेपालमा देख्दा जुन किसिमको कुदृष्टि लगाइन्छ त्यो सोचाइ अरू मुलुकमा पुगेपछि बदलिँदो रहेछ। भोक खासै लागेको थिएन, तैपनि पसिहालेँ नजिकै एउटा होटेलमा। निरन्तर परिरहेको पानीका कारण होटल बाहिर भएको हिलो र त्यसको गन्धले खानाप्रतिको रुचि घटाइदियो। भित्रैदेखि दिगमिग दिगमिग लागिरहेको थियो। यस्तोमा कहाँ खान मन लागोस्। तैपनि बलजप्ती 2 पिस रोटी र तरकारी खाएँ, बनाउन भोलिपल्टसम्म बाँच्न खाएँ। एकैछिनमा गाडी स्टार्ट भयो। कन्डक्टर भाडा उठाउँदै आउँदै थियो। भाडा तिरिसकेपछि गाडी कति बजी हिँड्छ भने सोधेँ। उसले तुरन्तै हिँड्ने जानकारी दियो, नभन्दै 2-3 मिनटपछि गाडी हिँड्यो। पानी झन् बेसरी बढ्न थाल्यो। म बसेको सिटमा छतबाट पानी चुहन लाग्यो। वरपर यसो हेरे अन्त पनि चुहिएकै रहेछ। बसभित्रका मानिस केही हल्लाखल्ला गर्न थालेका थिए, साथसाथै कोही पानी नचुहिने ठाउँ खोज्दै सरिरहेका पनि थिए। 1 घन्टापछि बस रोकियो। बसभित्र बसिरहन मन लागेन। यसो घडी हेरेको 10:30 बजेको थियो। लोकल झैँ लाग्ने फुच्चे केटोलाई बोलाएर ठाउँको नाउँ सोधे। किच्छा भन्ने उत्तर दियो। मनमनै दोहोऱ्याउन पनि मन लागेन। बिराना कुरा मनमा धेरै राख्न पनि मन नलाग्ने रहेछ। पानी निरन्तर परि नै रहेको थियो। मनभित्र एक किसिमको डर पनि बरसात चाहिँ विद्यमान थियो। हाइवेमा गाडी आवत जावत गरि नै रहेका थिए। क्षणभरका लागि केही उज्यालो छर्दै हावामा छिरेर चिया मात्र मगाएँ। खानै सकिनु गुलियोले 2-3 घुटको पिएपछि छाडिदिएँ। ठेङ्ग उभिएर चुरोट झेकेँ गोजीबाट। केही सरको तानेपछि आनन्द लाग्यो। भोलिको दिनको कल्पना गर्न थालेँ। जोरले हावा चल्यो। हावाले बलेसीबाट चुहिरहेको पानीलाई आफ्नै बहावमा समेटेर मतिर हुँकाइदियो। तर्सिएँ म। भोलिको कल्पना पनि बताभङ्ग भयो र लुगामा परेका पानीका छिटा हातले टकटक्याउन र पुछ्न थालेँ। केही बेरमा गाडी हिँड्यो। एकैछिनमा निदाएछु। मध्यरातको कल्याङ बल्याङले मेरो निद्रा खलबलायो। गाडी बस्तीहीन स्थानमा रोकिएको थियो। हाम्रो गाडीभन्दा अगाडि अरू गाडी पनि लामबद्ध थिए। चेकिङ आदि केही होला चाहिँ भाग्यो, तर त्यहाँको अलिकलि निकै बेरसम्म कम नहुँदा मनमा चिसो पस्यो। बाढी आएर पुल भत्केको रहेछ। कन्डक्टरलाई सोधेँ, अब के गर्ने त, आतिएर के गर्नुहुन्छ? उसले मेरो मनोभाव बुझेर भन्यो, रातभरि आराम गर्नुहोस्, मर्मत गर्ने टोलीलाई खबर पुगिसकेको छ, भोलि दिनभरिसम्ममा बनाइहाल्छन्। मेरो समस्या झन् बढ्यो। अर्को दिन 7:30 बजे मैले सायालाई दिल्ली एयरपोर्टमा रिसिभ गर्नु थियो। हामी दुवैसँग भारतीय सिम कार्ड भएको मोबाइल थिएन। यस्तोमा कन्डक्टर भनिरहेको थियो भोलि दिनभरिसम्म बनाइहाल्छन्। भोलि दिउँसो एक त पुल बन्ने कुनै ग्यारेन्टी थिएन, झन् त्यहाँमाथि दिउँसो त्यो ठाउँबाट हिँडे बेलुकी कतिखेर पुगिने हो कुनै ठेगान थिएन। कन्डक्टरतर्फमा हेर्दै मैले सोधेँ, कुनै विकल्प छैन भाइ साहब? त्यो बेला मेरो आवाजबाट टिठ लाग्दो भएको हुँदो। उसले भन्यो, रेलवे स्टेसन नजिकै भए नभएको मलाई जानकारी छैन, भएदेखि त्यो राम्रो विकल्प हुन सक्थ्यो। रेलवे स्टेसन सुन्न साथमा भित्र एकाएक आशाको ज्योति प्रज्वलित भयो। कन्डक्टरलाई धन्यवाद भनेर त्यहाँ अरू कसैलाई थाहा छ कि भनेर सोध्न हिँडे। केही पर सडकको पल्लो साइडमा एउटा बत्ती बलिरहेको ठाउँ देखेँ। म भित्र पलाएको आशाको ज्योति त्यही बत्ती बलिरहेको घरतिरै गएर एकाकार भयो। त्यो घर भएको दिशातर्फ लुरुलुरु बढेँ। मध्यरातमा अर्काको घरको ढोका ढकढक्याउनु उचित होला? त्यो पनि अर्काको मुलुकमा के कस्ता मान्छे हुन्छन्? मेरो त्यस किसिमको व्यवहारलाई कुन रूपमा लिन्छन् के ठेगान? तर रिस्क नलिए म भोलि बिहान चाहेको सान्निध्यमा कसरी पुग्न सक्थेँ? जे पर्ला पर्ला त्यो घरको ढोका ढकढकाउन थालेँ। ओठमाथि एक जोर झुसिल्की राजै जुङ्गा भएको एउटा मोटो काटो मान्छेले आँखा मिच्दै ढोका खोल्यो। काखुरासम्म आउने सेतो गन्जी र सेतै धोती लगाएको थियो उसले। उसको शरीर र व्यक्तित्व देखिसकेपछि उसलाई सिधै रेलवे स्टेसन कहाँ छ भनी सोध्नुभन्दा पहिला भूमिका बाँध्नु उपयुक्त ठानेर भएको सम्पूर्ण विवरण सुनाइदिए र सोधेँ, यता नजिकै कुनै रेलवे स्टेसन छ? स्टेसन यहाँबाट 2.5 किलोमिटर छ बाबु। धन्यवाद भनेर म के हिँड्न लागेको थिएँ। उसले भन्यो, पक्नुहोस् म बाटो देखाइदिन्छु, पुलसम्म म पनि गएर हेर्छु, उतैतिर हो। त्यसपछि ऊ घरभित्र पस्यो र एउटा छाता लिएर आयो अनि म सँगसँगै हिँड्यो। 2:30 बजेको ट्रेन त मिल्छ बाबु, हिँड्दै गर्दा बुढोले भन्यो, तर यति राति स्टेसन नहिँडेकै बेस। मैले एकपटक घडी हेरेँ, रातको 1:30 बजिसकेको थियो। 1 घन्टामा 2.5 किलोमिटर हिँड्नु थियो। कुनै अड्कल अनुमान थिएन, जीवनमा कहिले हिसाब किताब गरेर हिँडिया होइन। के थाहा, नपरी कसैलाई केही थाहा हुन्न भने वास्तवमै साँचो रहेछ। जे होस्, कुदेरै भए पनि पुग्ने अठोट लिएँ मैले। उसको सुझावको प्रत्युत्तरमा भने, नगइ नहुने भयो अङ्कल, भोलि बिहान 7:30 बजे दिल्ली एयरपोर्टमा साथी आउँदैछ, उसलाई मैले रिसिभ गर्न पाइनँ भने ऊ अलपत्र पर्छ। बाबुको खुसी, उसले भन्यो अनि अलिकति अगाडि बढिसकेपछि एउटा कच्ची बाटो देखाइदिँदै भन्यो, यो बाटो कतै नछोडिकन जानु। हवस् त अङ्कल, धेरै धेरै धन्यवाद। बडो मुस्कुराउँदै भत्किएको पुलको दिशातर्फ बढ्यो ऊ। म बुढोले देखाइदिएको बाटोतिर गएँ। पानी पर्ने क्रम 20:19 पनि भएको थिएन। बाटो पुरै कच्ची थियो र ठाउँ ठाउँमा हिलै हिलो थियो। धेरै हिलो भएकाले खुट्टा टेक्न पनि डराउनु पर्थ्यो। बाटोमा दुवै साइडमा पातलो जङ्गल थियो। केही मिनट हिँडिसकेपछि घरहरू पनि देखा पर्न छाडे। भित्रभित्रै डर लागिरहेको थियो। गोजीमा भएको चुरोट सम्झेँ, झिकेर सल्काएँ। चुरोट ओसेकाले सल्काउन हम्मे पर्यो। सल्केको चुरोटको उज्यालोलाई उज्यालो माने। म निरन्तर हिँडिरहेँ तर पत्तो पाउन सकिरहेको थिइनँ। कति हिँडेँ, जति नै हिँडेको भए पनि उज्यालोको नाम निशाना कति देखिएन। तेस्रो चुरोट भइसकेको थियो मैले सल्काएको। बल्ल तल्ल केही पर बलिरहेका बत्तीको एउटा मसिनो पङ्क्ति फेला पारे। मन हर्षले यसै पुलकित हुन थाल्यो। घडी हेरेँ, 2:15 भएको थियो। ठिक्क समयमा पुगियो। म गदगद भएँ। त्यो बत्तीको पङ्क्ति भएको ठाउँ रेलवे स्टेसन नै रहेछ। सानो थियो स्टेसन। मध्यरातको समय, उसै पनि अविरल वर्षा, त्यसैले होला औँलामा गन्न पुग्ने मान्छे थिए। तर स्टेसन अत्यन्तै फोहोर, मान्छेले टेकेर आएको हिलोको रहलपल सिमेन्टेड प्लेटफर्ममा लतपतिएकाले प्लेटफर्म पुरै घिनलाग्दो थियो। सुरुमै टिकट किनिहालेँ। बुढोले भनेको सही रहेछ, ट्रेन 2:30 आउने थाहा पाएँ। केही पर चियाको स्टल रहेछ, त्यतैतर्फ लागे। जाडोले शरीर पुरै चिसो भइसकेको थियो। चिनी कम भन्न बिर्सेछु, गुलिए चिया खाइयो। शरीरमा केही मात्रामा भए पनि ऊर्जा आयो। 2:30 भइसकेको थियो। टोयलेट छिरेर लागेर पिसाब फेर्न सुरु गर्दै थिएँ, परबाट ट्रेन आएको आवाज मेरो कानमा परिहाल्यो। टिकट काट्ने मान्छेले 2-3 मिनटभन्दा बढ्दा रोकिँदैन भनेको थियो। हत्तपत्त पिसाबै ननिथारी ट्रेन रोकिने ठाउँतिर दौडेँ। मेरो टिकट थियो जनरल क्लासको। ट्रेन रोकिन साथमा जनरल क्लासको डब्बा खोज्न थालेँ। बल्ल तल्ल फेला पारेँ जनरल क्लास। तर डिब्बामा छिर्ने ढोकाइ बन्द। बाहिरबाट ढङढङ गरे, मरे कसैले खोल्दैन। चालतिर गएर त्यहाँ पनि ढङढङ गरे। सब मस्त निद्रामा थिए, मानव अफिम खाएर सुतेका हुन्। केही लागेन, स्टेसनका कर्मचारीलाई भन्न जाउँ भने यता ट्रेन छुट्ला। परेन फसाद, हेर्दा हेर्दै पाँच मिनटै बित्यो होला। ट्रेन त बिस्तारै फेरि कुद्न पो लाग्यो। जे पर्ला पर्ला भनेर कुद्दा कुद्दैको ट्रेनमा स्लिपर क्लास लेखेको डब्बाभित्र छिरिदिए। डब्बा पुरै अँध्यारो, सबै मान्छे लम्पसार सुतिरहेका थिए, कोही कोही घुरिरहेका पनि। यसो बस्नु न भनेको कतै पनि खाली ठाउँ थिएन। एकछिन त उभिएँ, तर कतिन्जेल उभिएर। त्यत्रो बाटो हिँड्दाको थकान कम थिएन शरीर गराउनलाई। झन् त्यहाँमाथि ट्रेनमा रातभरि यसरी उभिएर यात्रा गर्दा मेरो के हाल होला। तत्काल गलिरहेको शरीरको पीरले भन्दा रातभरि उभिनुपर्ने हो कि भन्ने सम्भाव्य पीरले बढी गल्न थाले। के गर्ने सोच्नै सकिनँ। दिमाग एक सुकाको सिक्का झैँ निकम्मा भइसकेको थियो। कार्यक्रम श्रुति सम्वेगमा अहिले तपाईँले सुनिरहेको वाचन सुबिन भट्टराईको उपन्यास समरलभको वाचन हो। यसको बाँकी अंश केही बेरमा वाचन हुनेछ। उज्यालो सुन्दै गर्नुहोला।
सीधा कुरा प्रश्न विचार उज्यालो 90 नेटवर्क।
कार्यक्रम श्रुति सम्वेगमा पुनः स्वागत छ। तपाईँ अहिले उज्यालो 90 नेटवर्क काठमाडौँसँगै देशभरिका विभिन्न एफएम स्टेशनहरूबाट एकैसाथ कार्यक्रम श्रुति सम्वेग सुनिरहनु भएको छ। श्रुति सम्वेगमा हामी सुबिन भट्टराईको उपन्यास समरलभको वाचन सुनिरहेका छौं। अब यसको बाँकी अंश वाचन सुनौ। त्यसै बेला दुईजना पुलिस आफैतिर आइरहेको देखे। डरले एकाएक मुटुलाई मादल चाहिँ बजाउन थाल्यो। भारतीय सिनेमामा अपराधीलाई जेलमा चक्की पिसाउँदाको दृश्य झल्झली याद आयो। त्यस्ता दृश्यमा प्रायः हाँसिन्थ्यो। आफैले त्यो दृश्य भोग्नुपर्ने हो कि भन्ने भयले मार हानिन लागेको खसी चाहिँ तर्सिएँ। दिमागमा केही नसुझेको अवस्थामा चोर चाहिँ उनीहरू आइरहेको दिशातिरकै साइडपट्टिको कुनो छानेर त्यहीँ लुके। उनीहरू आए गए, पत्तो पाएनन्। एकछिनलाई ढुक्क भए, तर लाग्यो म टिकट नभई चढेको मान्छे त होइन। अनि अलिकति सम्हालिए। भुइँमा टुक्रोको सक्दो खुम्चेर बसिरहेको थिएँ। आफ्नो शरीरलाई केही फुकाएँ, केही हिम्मत आए चाहिँ भयो। तर हिम्मत पुरै बटुलिसक्न नपाउँदै अघि मेरै अगाडिबाट पास भएर गएका पुलिसमध्ये एउटा मेरो अगाडि टुप्लोको देखा पऱ्यो। अचानक उसलाई देख्दा सातो पुत्लो उड्यो। तर त्यसले नरमै भएर सोध्यो, सिटमा किन नबसेको भाइ? त्यो पुलिस नरम भएकोले मलाई पनि अलिकति साहस आयो। भने यो मेरो डब्बै होइन, अनि किन त यहाँ? त्यसपछि मैले सम्पूर्ण यथार्थ बताइदिएँ। अनि त्यो सबमा आफ्नो दोष नभएको जिकिर गरेँ। तर ऊ नरम होला जस्तो देखेन, त्यसले बार्गेन गर्न लागे। मैले भने अलिकति मिलाउनुहोस् न, आपसी कुरा त हो नि, कति दिन्छौ? एकैचोटिमा मुख फरिहाले उसले। मलाई मनमा नै आनन्द लाग्यो, आफू सुरक्षित भएको महसुस गरेँ। तर उसलाई कति दिने? सुनेको थिएँ भारतीय प्रहरीहरू एउटा बिडीमा पनि बिक्छन्। भारतीय मात्र के र, यस्तो मामिलामा नेपालका प्रहरी पनि कम छैनन्। बिडी मसँग थिएन, चुरोट थियो। सोधेँ, चुरोट खानुहुन्छ? उसले खान्छु भन्यो। मैले गोजीबाट झिकेर दिएँ। उसले ट्रेनभित्रै सल्कायो। भित्तामा लेखेको धुमपान गर्न मनाही छलाई पुरै व्यवस्था गर्दै। झन् भारतमा सार्वजनिक स्थलमा धुमपान गर्नेलाई 200 रुपियाँ जरिवाना थियो। त्यो आफै कानुनको रखवाला थियो। उसले चुरोट सल्काएपछि मलाई पनि छुट हुने नै भयो। मैले नै सल्काएँ। म अर्काको देशमा गएर नियम तोडिरहेको थिएँ। एक किसिमले बनाउन बडो मजा लागिरहेको थियो। उसले फेरि सोध्यो, भन कति दिन्छौ? उसैलाई सोधेँ, तपाईँ भन्नुहोस् न कति लिनुहुन्छ? 300। 300 अर्थात् 480 एनसी, लगभग 500, कति महँगो। एकछिन अगाडि काटेको टिकटको मूल्यभन्दा पनि बढी। कत्रो डिमान्ड, प्रहरीहरू धेरै महँगा भएछन्। यो त मैले काटेको टिकटको मूल्यभन्दा पनि बढी भने म पनि के काम? ठिक छ, 200 देऊ न त, उसले भन्यो। मलाई घटाउन गाह्रो लागिरहेको अवस्थामा उसैले झ्यामै पुरै 100 घटाइदियो। मैले पर्स चेकेँ, सहयोग नोट निकालेर हातमा राखिदिँदै भने, 200 त अलिक अप्ठ्यारो हुन्छ, 100 काम चलाउन है सर। एकपल्ट दायाँ बायाँ हेऱ्यो अनि पैसा गोजीमा हाल्दै भन्यो, ठिक छ ठिक छ, तर यहाँ बस्न पाउँदैन, उता मैले भनेको ठाउँमा बस्नुपर्छ। उसले गोजीमा पैसा हालिसकेपछि मलाई आफ्नो जितले बिसट्टै खुसी दियो। मनमनै गदगद भएँ। कतिखेर सायालाई भेट्नु र यी सब सुनाउनु चाहिँ लागिरह्यो। उसले मलाई अलिक अगाडिपट्टिको ठाउँमा लग्यो। त्यो ठाउँ सोही डिब्बाका मान्छेले प्रयोग गर्ने टोयलेटको अगाडिपट्टिको ठाउँ थियो। उसो त अलिक ओर ट्रेनमा ढोका पनि थियो, तर ढोकाको छेउमा उसले बस्न दिएन। जाने बेला पुलिसले भन्यो, ल भाइ यताबाट अन्तै गयो भने फेरि अरू कसैको फेला पर्ला हो, रातभरि यतै बस्ने, अन्त अरू कसैको फेला पर्ला हो, अर्थात् अर्को एक सय र एउटा चुरोट बुझाऊ। उसको कुराबाट मैले यस्तो आशय बुझेँ। एक दुई घन्टा त बसेँ पनि एकजना फोहोरी मान्छेसित, तर एउटा स्टेसनमा जब ट्रेन रोकियो त्यसपछि जनरल क्लासको डब्बामा गएर एउटा सिटमा बसेँ। जिसमिसी उज्यालो हुँदै थियो, पानी पनि गए रातिभन्दा धेरै कम भइसकेको थियो, मान्छेको चहलपहल बढेकै थियो, स्टेसनमा पनि चिया बेच्नेको भिड थियो। चियाको तलतल त मलाई पनि लागिहाल्यो। ओर्लेर गई चिया पिएँ। ट्रेन छुट्ला कि भन्ने भए पनि थियो, त्यसैले चियावालालाई अग्रिम भुक्तानी गरेर चिया पिइरहेको थिएँ। बिहान हुन आँटिसकेको थियो। सायालाई समयमै रिसिभ गर्न नसक्ने हो कि भन्ने भए धनगढी छाडेदेखि नै पटक पटक लागिरहेको थियो। मेरो पुरै ध्यान त्यसैले चियामा कम र ट्रेनमा ज्यादा थियो। चिया त के थियो, पेटमा पुगेपछि यसै काम गरिहाल्थ्यो। उसैमाथि गुलियो न गुलियो चिया, कुन स्वाद लिएर खाइरहेको थिएँ र। चिया पनि खाइ नसक्नु र ट्रेनको पनि ठ्याक्कै हिँड्ने समय हुनु कस्तो संयोग। बसेर जान पाइँदै थियो, खुसीको कुरो। करिब 7:30 पुरानो दिल्ली रेलवे स्टेसनमा ओर्लिएँ। एयरपोर्ट पुग्नु थियो, मेट्रो ट्रेनको कुनै जानकारी थिएन, त्यसैले स्टेसन बाहिर निस्केर एउटा अटो पक्रेँ। एयरपोर्ट नजिकै होला भन्ने ठानेँ, त्यसले पनि झन्डै 45 मिनट लगाइदियो। बाटोभरि दिल्ली एयरपोर्टलाई मैले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलसितै तुलना गर्दै कल्पना गरिरहेँ, तर कल्पना गरे अनुरूप सबै कुरा कहाँ हुन्छ र। त्रिभुवन विमानस्थलभन्दा कता हो कता विशाल, जन्त्यामाथि विभिन्न टर्मिनल। सायाले अघिल्लो दिन फोनमा टर्मिनलको नम्बर भनेकी थिए, तर मैले बिर्सिएछु। कसलाई सोध्नु, यत्रो ठुलो एयरपोर्टमा कता जानु, के गर्नु, म पुरै अन्यलमा रहेँ। झन्डै झन्डै 8:30 भइसकेको थियो, न कुनै फोन सम्पर्क थियो, न कुनै निश्चित तालिका। यस्तो अवस्थामा के गर्ने भनेर पुरै योजना पनि बनाइएको थिएन। अचानक कहाँबाट उसले टर्मिनल 2 भनेको दिमागमा आयो, त्यो पत्तो लगाउन मलाई बेर लागेन। साय एउटा निलो रङको लाम्छो खाले सुटकेस बोकेर ठिङ्ग उभिरहेकी थिए टर्मिनल बाहिर। म उसलाई देखेर हर्षले विभोर भएँ। हामी आम्ने सामने भयौँ। ऊ अङ्गालो हालेर रुन लागि। रुनुभन्दा त म नै अगाडि रुन सुरु गरिसकेको रहेछु। साया एकै महिना त भएको थियो हाम्रो बिछोड भएको, तर वर्षौँदेखि बिछोड भएर फेरि मेटिए चाहिँ मैले रुन्चे स्वरको नाउँ लिएर बोलाएँ। ऊ मेरो अँगालोमा लपक्कै टाँसिएकी थिए। उसको शरीरबाट आइरहेको विदेशी पर्फ्युमको सुगन्ध मगमग थियो। मलाई त्यो पललाई जीवनभरिका लागि कैद गर्नु जस्तो लागिरह्यो। समय त्यही अवस्थामा रोकिएन्थ्यो जस्तो लाग्यो। एक दिन दिल्लीमै आराम गर्न मन थियो। रातभरिको त्यो तनाव र दुःखलाई एक रात दिल्लीमा बिसाउनु पाए कति आराम हुन्थ्यो होला। तर सायाको बसाइ पनि छोटो थियो। केवल एक हप्ताको बसाइमा एक रात दिल्लीमा बिताएर भोलिपल्ट हिँड्नु भनेको भोलिपल्टको दिन पनि पुरै सत्यानाश गर्नु थियो। हामीले केही बेर फ्रेस भएर खानासाना खाने अनि नाइट गाडीमा जाने सल्लाह गर्यौँ। एयरपोर्टबाट हामी चाँदनी चौकतिर लाग्यौँ। त्यहाँ एउटा होटलमा सोध्न गयौँ। हामी सोधपुछ गर्न गएका, उल्टै उनीहरूले नै सोधपुछ गरे। नेपाली भनेर बताएपछि त झन् रातको लागि रुम नमिल्ने त्यहाँको मान्छेले बतायो। हामीलाई रातको लागि कहाँ चाहिएको थियो रुम, यसो 1-2 घन्टा फ्रेस हुन मात्र चाहिए हो भनेर उसलाई बुझाउनु पर्यो। त्यो काउन्टरमा बसेको मान्छे अलिक अक्कडो नै थियो, उसलाई सम्झाउन कम्ती बेर लागेन। अनि आइडी कार्ड धरौटी राखेर उसको रेजिस्टरमा नाम ठेगाना नम्बर भरेपछि रुमको चाबी दिँदै एउटा कामदारलाई रुम देखाउन हाम्रो पछि लगाइदियो। रुमभित्र पस्ने बित्तिकै म ओछ्यानमा पुर्लुक्क पल्टिएँ। एकछिन आँखा बन्द गरेँ, त्यति बेला सायालाई पनि बिर्सेँ। एकछिन दिमागै पुरै रिङ्गाए जस्तो भयो। एकछिनसम्म त निधाए छु नै पो। बिउँछ त साया तौलिया मात्र बेरेर बाथरुमबाट निस्कँदै रहेछ। कपाल पनि चुल्ठो पछाडिपट्टि एकै ठाउँमा गुजुमुज पारेकी थिए। कोठैभरि स्याम्पूको मगमग बास्ना फैलेको थियो। त्यो उसको रूप मलाई झनै मन पर्यो। आ नुहाउँदैनौ? उसले तौलियामाथि कुर्ता लगाउँथे, मतिर छड्के आँखा लगाई। नुहाउनुभन्दा मलाई उसको सौन्दर्य हेरिरहनु मन थियो। उसले तौलियामाथिबाटै कुर्ता लगाइसकेपछि तलबाट तौलिया झिकेर च्याल नजिकै एउटा कपडा राख्ने जस्तो ठाउँमा लगेर सुकाई, अनि निलो जिन्स लगाएर ऐना छेउमा बसी र ओठमा लिपस्टिक लगाई, अनि मतिर हेर्दै भनी, के हो नुहाउने विचार छैन? म केही हाँस्दै उठेँ, अनि उसले च्यालमा सुकाइरहेको तौलिया बोकेर बाथरुमतिर लागे। त्यो दिनभरि दिल्लीमा भ्याउन सक्ने ठाउँ घुम्यौँ। धेरै ठाउँ त के भ्याइन्थ्यो, उही लाल किल्ला, कन्नड प्यालेस र पालिका बजार घुम्यौँ। मेट्रो चढ्यौँ, पालिका बजारमा उसले दुईवटा टी सर्ट किने, मलाई भने फजुल खर्च गर्न मन परेन। त्यसपछि नाइट बस चढेर आफ्नै देश फर्क्यौँ। फर्कँदा धनगढीदेखि दिल्लीसम्मको यात्राको सम्पूर्ण विवरण मैले उसलाई दिएँ। उसले निकै उत्साहपूर्वक मेरो यात्रा विवरण सुनिरहे। यात्रा थाहै नपाइसकियो, जाँदा दिल्ली अति टाढा लागिरहेको थियो, तर फर्कँदा दिल्ली दूर नै हे जस्तो लागिरहेको थियो। कोठाको चाबी अफिसको पिउन बलबहादुरलाई छोडेको थिएँ। काठमाडौँबाट साथीहरू आउँछन्, उनीहरूलाई दिनु र कोठा पनि देखाइदिनु भनेर। कोठामा सुत्नलाई समस्या थियो। बलबहादुरकै घरबाट एउटा डस्ना मगाएर भुइँमा ओछ्यान लगाइदिएको थिएँ। दुईजना खाटमा र एकजना भुइँमा सुत्दा हुन्थ्यो। खानालाई पनि ठाउँ देखाइदिन भनेको थिएँ, मैले नै खाने गरेको होटलमा। म दिल्लीका लागि निस्केपछि तिनीहरूसित कुनै कन्ट्याक्ट नै थिएन। राजमार्गभरि बाढी र पहिरोको प्रकोपले ठाउँ ठाउँमा सडक ब्लक भएको खबर सुनिरहेको थिएँ। कुनै पनि हालतमा कमसेकम म आउँछु। म दिल्ली जाने दिन किरणसित कन्ट्याक्ट हुँदा उसले भनेको थियो। त्यसो हुनाले उसको तर्फबाट म ढुक्क थिएँ, तर प्रतीक्षा र अनुको विषयमा म भन्न सक्दिनँ थिएँ। फेरि तिनीहरूलाई सायाले बोलाएकी थिए। उता घरजम गरेर गृहस्थीको आनन्द लिइरहेकी दिव्याको आउने कुनै सम्भावनै थिएन। जब बिहा कसरी गर्ने भन्ने कुरा निक्लियो, तब निकै सोचमा परेँ म। धनगढीको नयाँ परिवेशमा भेटिएका परिचयोन्मुख परिचितहरूसँग खुल्न नसकेको परिप्रेक्ष्यमा टाढा भएको किरणलाई नै सोधेँ। उसले नगरपालिकामा बिहा दर्ता गराई, मन्दिरमा केही मान्छेको उपस्थितिमा बिहा गर्ने सल्लाह दियो। कुरा भेटेको थिएन। तर घरमा अहिलेसम्म सायाको विषयलाई लिएर कुनै कुरा उठाएकी थिएन। एकपल्ट हिम्मत गरेर फोन गरेर सबै कुरा भने। पहिला आमासँग कुरा गरे, आमाले त्यति आशावादी कुरा गर्नु भएन। तैपनि एकपल्ट बुबासँग सोधा भन्नुभयो। त्यसपछि बुबालाई सोधे, बुबालाई पनि आमालाई झैँ सारा भेली विस्तार लगाए। एकदमै च्याठिएर जे मन लाग्छ त्यही गर भन्नुभयो। बिहा गरिदिने वा बिहामा आउने त परै जाओस्, मसित राम्ररी बोल्दैन भोलि फोन काट्नुभयो। ओस्लोबाट उड्नु अघि साया मलाई दिनमा चार पाँच पटक कल फोन गर्थे। क्याबिनमा म के गरिरहेको छु भन्ने कुरा बाहिरबाट सबै देखिन्थ्यो। मभन्दा जुनियर स्टाफ उपेन्द्र र रामप्रति मेरो क्रियाकलाप एकदम नियाली नियाली हेर्थे। पछि त रिसेस पनि सुस्मिता पनि मतिर हेर्दै लजायजै गर्न थालेकी थिए। ठिक दिल्ली जानुभन्दा दुई दिन अघि रामप्रीति मलाई सोधेको थियो, सर बिहा गर्न लाग्नुभएछ? मधेसी मूलको रामप्रीतको नाक आइसक्रिमको कोन जस्तो थियो, आँखी भाउ एकदमै बाक्लो। नर्मल मान्छेका दुवै आँखाका आँखी भाउको परिमाण बराबर उसको एउटै आँखामा थिए। उसको आवाजमा मधेसी टोन प्रष्ट आउँथ्यो, धेरै बिस्तारै बोल्थ्यो, मुखमा जतिखेर पनि पराग हालेको हुन्थ्यो। चपाइरहेको पराको झोल भुइँमा झर्ला भन्ने पिर लेवला ऊ मुख जबरजस्ती बन्द गरेर बोल्थ्यो। यसो गर्दा उसको चिउँडो नाकको लेभलबाट अलिकति अगाडि आउँथ्यो। कहाँबाट थाहा पायो? मैले हाँस्दै सोधेको थिएँ। वास्तवमा म हाँस्थेँ उसको बोल्ने शैली देखेर। मुख आँसम्म नगरी बोल्थ्यो, यसर्थ म उसित कुरा गर्दैन हाँसिरहन सक्दिनँ थिएँ। सरको अनुहारले बताइरहेछ, उसले अलिकति हाँस्दै भन्यो, अनुहारमा लेखेको छ। तर केही रिसाउँदै मैले भने, एक किसिमले तिनीहरूले यसरी चियोचर्चो गरेको नै मन परिरहेको थिएन। विशेष त्यो रिसेप्सनिस्ट जब मतिर हेरेर लजाउँथे तब यसै झोक चल्थ्यो, अनि कहाँ रिसेप्सनिस्टप्रतिको रिस यो रामप्रीतलाई पोखिरहेको थिएँ। म रिसाएको त्यसले बुझिसकेर अलिक राम्रो कुरा गर्न लाग्यो, फकाउने पाराको। भनेको थियो, हामीलाई भन्नुहोस् न सर, केही सहयोग गर्नु परे म तयार छु नि। मैले भने, भइगयो, पछि केही परेछ भने भनौँला। त्यसपछि उपराग चपाउँदै त्यहाँबाट जान लाग्यो। ढोकामा पुगेको मात्र थियो, मैले नै उसलाई बोलाएँ। बिहा दर्ता गराउनलाई के गर्नुपर्छ बुझिदिन सक्छौ? ऊ मजाले हाँस्यो। मलाई लाग्यो मुखमा पराग नहुँदो त ऊ खित्का छोडेर हाँस्दो। उसले भन्यो नगरपालिकामा पञ्चाधिकारीका फारम भरेर बुझाउने त हो नि। अँ, दुवैजनाको नागरिकताको फोटोकपी र ओरिजिनल लैजान बिर्सिनु भएन, यति भए पुग्छ। दुईजना साक्षी पनि चाहिएला। जानकारीका लागि मैले उसलाई धन्यवाद दिएँ। अनि ऊ जाने लागेको बेला भने तर रामप्रीत यो कुरा गोप्य राख्नु। ऊ हाँस्यो मात्र, सायद यो गोप्य नराख्ने सङ्केत थियो। सायर म फर्किँदा कोठामा हाम्रा तिनैजना साथी देखेँ। यति धेरै खुसी लाग्यो तिनीहरूलाई देखेर म बयान गर्न सक्दिनँ। बिहानको यस्तै 10 बजेको हुँदो रातभरिको अनिदो यात्राले शरीर कुटाई खाँदा खाँदा थङथिलो भए जस्तो थियो। फर्कँदा त गाडी पनि भिड थियो। गौरीफन्टाको बाटोबाट आएका थियौँ, पानी परेको थिएन त्यसैले होला भिड भएको। अनि त्यस्तोमा रातैभरि एक चपको पनि निदाउन सकिएन। शनिबारको दिन अफिस बिदा थियो तर 5-5 जना मान्छे एउटा कोठामा सुत्ने व्यवस्था गर्नु थियो। 3-3 जनाले रात कसरी बिताए भन्ने लागिरहेको थियो। साथी होटलमा जम्बा 2 रुम लिए, एउटामा 3 जना केटीहरूलाई राखेँ, अर्कोमा म र किरण बस्यौँ। थकाइ डह्रो लागेको थियो, मलाई त दिनभरि सुत्न मन थियो। तर ती तिनैजना आगन्तुकले मलाई बेहुला भएर कहाँ सुत्ने भन्दै जिस्काएर सुत्नै दिएनन्। सायले पनि सही थपी, प्रतीक्षा र अनुहाएर सुत्न लागिसकेको मलाई च्याप्पै पाखुरामा समातेर उठाइहाले। त्यहाँमाथि साया आएर अझ काउकुती नै लाउन लागि। यत्रो बेर चुप लागेको किरण पनि उठेर मलाई काउकुती लाउन थाल्यो। लाग्न लागेको निन्द्रा पनि सबै भाग्यो मेरो। बेहुलीलाई चाहिँ केही नगर्ने, मलाई मात्र सताउने। पुरै हल्लामा व्याप्त कोठामा ठुलो स्वरमा मैले यसो भने तर कसैले मेरो कुरालाई ध्यान दिएनन्। त्यस दिन सबैको सल्लाह अनुसार सेलिब्रेसन गर्ने भनियो। सायाले ड्युटी फ्रीको एउटा वाइन र एउटा भोटका किनेर ल्याएकी थिए, अरू के चाहियो? वाइन चाहिँ म खान्छु है, मैले भनिसकेपछि अलिकति पछुत भयो। लेडिज ड्रिङ्क हडप्न खोजेकोमा तर कसैले मैले सोचेअनुसारकै हदमा पुगेर गिजाइहाल्ने काम गरेनन्। अनि होटेलबाटै आइटम आइटम मगाएर रुममै भयो हाम्रो त्यस दिनको सेलिब्रेसन। तर त्यस दिन पनि मैले भमिट गरेँ। श्रुति सम्वेगमा यतिन्जेल तपाईँ सुबिन भट्टराईको उपन्यास समरलभको वाचन सुन्दै हुनुहुन्थ्यो। यो वाचनसँगै आजलाई श्रुति सम्वेगको समय सकिँदैछ। कार्यक्रमबारे तपाईँका सल्लाह, सुझाव वा प्रतिक्रियाका लागि हाम्रो ठेगाना कार्यक्रम श्रुति सम्वेग, उज्यालो 90 नेटवर्क, पोस्ट बक्स नम्बर 6469, काठमाडौँ। इमेलका लागि shrutiआई shruti@unn.com.np। हवस् त, अर्को साता समरलभको 7 श्रृङ्खला लिएर आउनेछौँ। तबसम्मका लागि प्राविधिक साथी दिनेश निरौला र म अच्युत घिमिरे बुलबुल बिदा चाहन्छौँ। शुभरात्री।